आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
हाँसो खुशी को घटी भए जस्तै सूर्यले ताप दिन छोडे जस्तो लाग्छ जुनले किरण दिन छोडे जस्तो लाग्छ तपाईं बिनाको यो जीवन शून्य शून्य छ तपाईं बिनाको यो जीवन शून्य शून्य छ सजी जस्तै
आमा को ममता
तपाई बिनाको यो जीवन शून्य शून्य छ सजी यो मुटु निर्जीव पत्थर जस्तै हाँसो खुशी सूर्यले ताप दिन छोडे जसको लाग्छ जुनले किरण दिन छोडे जसको लाग्छ तपाई बिनाको यो जीवन शून्य
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी बाइबल अध्ययन याकुब एक अध्याय 13-15 अध्ययन गर्न गइरहेका छौं। आज हाम्रो विषय हुनेछ परमेश्वर खराबीद्वारा परीक्षा गर्नुहुन्न। परीक्षा दुई अर्थले गरिएको छ, संकष्ट मुनि जाँच, जुन हामीले 1:12 अध्ययन गरिसकेका छौं, र अहिले खराबी प्रति आकर्षण, जुन 13-14 देख्छौं। याकुब अहिले त्यो परीक्षाको बारेमा कुरा गर्न गइरहेका छन् जुन खराब गर्न परीक्षा हो। मानिसहरू प्राय भन्ने गर्दछन् प्रभुले तिनीहरूलाई जाँच वा परीक्षा गर्नुभयो, जबकि कति पनि प्रभुले जाँच वा परीक्षा गर्नुभएको थिएन। खराब कुराहरूद्वारा परमेश्वरले परीक्षा गर्न सक्नुहुन्न, अर्थात् खराब कुराद्वारा परमेश्वरको परीक्षा हुन सक्दैन र उहाँले खराबीले कहिले पनि परीक्षा गर्नुहुन्न। याकुबले यहाँ केही त्यस्तो कुराहरूसँग व्यवहार गर्दछन् जुन परमेश्वरका सन्तानको निम्ति बुझ्न अति नै आवश्यक र महत्वपूर्ण छ, किनभने हामी प्राय हाम्रा जीवनमा धेरै कुराहरूको लागि परमेश्वरलाई दोष लगाउँछौ, जुनको लागि उहाँ कति पनि जिम्मेवारी वा उत्तरदायी हुनुहुन्न। आउनुहोस् याकुब 1:13 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, परमेश्वरद्वारा मेरो परीक्षा भएको हो, किनकि कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुन सक्दैन र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्न। हामीले अघिल्ला वा पछाडिका पदहरूमा देखिसकेका छौं कि परमेश्वरले आफ्ना सन्तानहरूलाई जाँच गर्नुहुन्छ, तर अहिले याकुब यसलाई अति नै धेरै रूपमा स्पष्ट पार्दछन्। परमेश्वरले मानिसहरूलाई कहिले पनि खराबी र पापले परीक्षा अर्थात जाँच गर्नुहुन्न। परीक्षामा पर्दा कुनै मानिसले पनि म परमेश्वरद्वारा परीक्षामा परे न भन्नुहोस्। यहाँ याकुब क्रियाको परीक्षाको बारेमा कुरा गरिरहेका छन्। मानव जातिको स्वाभाविक झुकाउ उसका आफ्नै गलत कामको लागि उसका सारा चरित्र दुर्बलता दोषहरू र असफलताहरूको लागि परमेश्वरलाई दोष दिनु हो। सुरुदेखि नै मानिसको पापमा पतन भएदेखि यो कुरा सत्य भएको हामी देख्छौ। आदमले भने उत्पत्ति 3:12 जुन स्त्री तपाईँले मलाई मसँगै रहन भनी दिनुभएको थियो त्यसैले मलाई त्यो रूखको फल दिई र मैले खाए, उसले स्त्रीमा लाञ्छना लगाए। अनि स्त्रीले पनि उही कुरा गरी अनि तिनले भनी उत्पत्ति 3:13 साँपले यो मलाई छल गर्यो। वास्तवमा तिनीहरू तीनैजना उत्तरदायी थिए। मित्र, यो मानव प्रवृत्ति वा मनोवृत्ति हो। जीवनमा कुनै कठिन परिस्थितिहरूको निम्ति परमेश्वरमा दोष लगाउने, जबकि धेरैपल्ट हाम्रो आफ्नै कारणले ती परिस्थितिहरूमा पर्दछौं, जबकि ती सारा कुराको उत्तरदायी हामी नै हौं। उदाहरणको निम्ति म एकजना स्त्रीलाई जान्दछु जसले एक असामान्य बच्चा जन्माइन् र यसको निम्ति तिनले परमेश्वरलाई धेरै दोष दिइन्, जबकि समस्या यो थियो कि तिनले डाक्टरको सल्लाह बिना साधारण दुख बिमारमा कड़ा दवाईको गोली खुवाइन् वा कड़ा दवाई खाइन् जुनले बच्चामा नराम्रो गरी प्रभाव पार्यो। यो कसको दोष हो त? मित्र, धेरै उदाहरणहरू म दिन सक्छु। धेरै पल्ट हाम्रा जीवनमा विकट परिस्थितिको कारण खास उत्तरदायी हामी आफै नै हौ। हाम्रो जीवनमा तकलीफको कारण हामी आफै नै त्यसको जिम्मेवारी हौ, तर हामी त्यसको निम्ति परमेश्वरलाई दोष लगाउँछौ। परमेश्वरमा कुनै खराबी छैन, उहाँमा सबै भलै छ र सबै ज्योति छ र सबै सही कुरा छ। युहन्नाले आफ्नो पहिलो पत्रमा लेखे 1:5 जुन समाचार हामीहरूले उहाँबाट सुनेका छौं र तिनीहरूलाई सुनाउँछौ त्यो यही हो। परमेश्वर ज्योति हुनुहुन्छ अनि उहाँमा अन्धकार छँदै छैन। प्रभु येशूले यो अति नै चाखलाग्दो कथन बनाउनुभयो। युहन्ना 14:30 यस संसारको शासक आउँदैछ अनि ममा त्यसको केही पनि छैन। त्यसको मतलब उहाँमा कुनै खराबी कुरा वा पाप छैन, तर प्रत्येक समय शैतानले ममा केही न केही त्रुटि वा खराबीहरू पाउन सक्छ। हजुर, यस बिन्दुमा म थियोलोजिकल धर्मविज्ञान सम्बन्धीको कुराको परिचय गर्न चाहन्छु। येशूले पाप गर्नु भएन, कसैले तुरुन्तै सोध्ला तब किन उहाँले परीक्षा गरियो त? मत्ती 4:7 हाम्रा प्रभुले शैतानले भन्नुभयो, यो लेखिएको छ तैँले आफ्नो परमेश्वर प्रभुलाई परीक्षा नगर। परमेश्वर पापबाट बचाइन उद्धार गर्न चाहनुहुन्छ र उहाँले मानिसहरूलाई पापमा परीक्षा गर्नुहुन्न, उहाँ तिनीहरूलाई छुटकारा दिन चाहनुहुन्छ। उहाँले कहिले पनि पापहरूलाई जाँचको रूपमा प्रयोग गर्नुहुन्न, तर उहाँले त्यसको अनुमति दिनुहुनेछ जुन हामी पछिबाट देख्नेछौ। प्रभु येशूसँग उहाँमा कुनै पापै थिएन। संसारको शासक आउँदैछ अनि ममा त्यसको केही पनि छैन। उहाँलाई परीक्षा वा जाँच गरिएको कारण यो सिद्ध गर्न वा प्रमाणित गर्न कि उहाँमा केही पनि गलत थिएन। उहाँ यो संसारमा 33 जीवन जिएपछि शैतान यो परीक्षासँग आयो। त्यो त्यस्तो परीक्षा थियो जुनले मानिसको सम्पूर्ण व्यक्तित्वको शारीरिक क्षेत्रको मानसिक क्षेत्रको र आत्मिक क्षेत्रको आकर्षित गर्दथ्यो। प्रभु येशू गिर्न वा पतन हुन सक्नु भएन र त्यो जाँच वा परीक्षा यो प्रदर्शन गर्न
र प्रमाणित गर्न दिइएको थियो कि उहाँ लड्न वा गिर्न वा पतन हुन सक्नुहुन्न थियो। यदि उहाँ त्यसमा लड्न सक्नु भए वा गिर्नु भए तब कुनै पनि क्षण तपाईँ र मेरो उद्धार सन्देहमा शंकामा छ। जुन क्षण उहाँ पापमा झुक्नुहुन्थ्यो हामीसँग कुनै उद्धारकर्ता मुक्तिदाता हुने थिएन। मित्र, उहाँको परीक्षा यो कुराको प्रमाण गर्नलाई थियो कि उहाँले पाप गर्न सक्नुहुन्न थियो। यसै प्रसंगमा म एक उदाहरण बताउन चाहन्छु जुनको मैले पहिले पनि बताइसकेको छु, जुनले मेरो यो विषयलाई स्पष्ट पार्दछ। हाम्रो गाउँको नजिक एउटा नदी थियो। त्यो हिउँदमा लगभग सुक्खा नै हुन्थ्यो, तर वर्षायाममा चाहिँ समुद्रको रूप लिन्थ्यो। एक वर्षायामको कुरो हो, बाढ़ले त्यसको माथि बनाइएको काठको पुल बगाइलग्यो, जुनले गर्दा मानिसहरू साथै यातायातलाई वार पार गर्न असुविधा भइरहेको थियो। केही दिनपछि सड़क विभागबाट इन्जिनियरहरू आए र त्यसको सर्वेक्षण गरेपछि आफ्नो काम केही महिनापछि थाले। साढे एक वर्षमा एउटा पक्का पुल निर्माण भयो अनि अन्त्यमा त्यस पुललाई मिसिनद्वारा दुवैपट्टिबाट ठोकियो। त्यसको आवाज पूरा गाउँभरि टाढा टाढा दूरीसम्म सुनिन्थ्यो अनि त्यसको हेर्न पूरा गाउँलेहरू त्यहाँ आए र एकजना साहसी चञ्चल्य व्यक्तिले इन्जिनियरलाई यो प्रश्न सोधे, इन्जिनियर तपाईँले के गरिरहनु भएको छ यो? इन्जिनियरले उत्तर दिए, हामीले यो पुल बनायौं र यसको जाँच गरिरहेका छौं नि, परीक्षा गरिरहेका छौं। त्यस मानिसले फेरि सोधिहाल्यो, किन? के तपाईँ सोच्नुहुन्छ कि यो पुल गिर्न वा पतन हुन गइरहेको छ? त्यस इन्जिनियरले उत्तर दिए, निश्चय नै यो गिर्ने छैन, लड्ने छैन। हामी सिद्ध वा प्रमाणित गरिरहेका छौं कि यो लड्ने छैन, गिर्ने होइन। उही कारणको लागि येशूलाई यो प्रमाण गर्न परीक्षित गरिनु भएको थियो कि तपाईँ र मसँग एक उद्धारकर्ता हुनुहुन्छ जसले पाप गर्न सक्नुहुन्न थियो। पापद्वारा परमेश्वरको परीक्षा हुन सक्दैन र परमेश्वरले तपाईँलाई पापले परीक्षा वा जाँच गर्नु हुने छैन। तर परमेश्वरले हामीलाई पापले परीक्षित हुन अनुमति दिनुहुन्छ। दोस्रो समुएल 24 अध्यायको एक पदमा हामी पढ्छौं, एकपल्ट फेरि परमप्रभुको क्रोध इसरायलीहरूले थाहा गरे जब उहाँले दाउदलाई तिनीहरूका विरूद्धमा सुर्याउनुभयो र तिनले इसरायल र यहुदाको गणना गरियोस् भनेर हुकुम गरे। निश्चय नै पाप पूर्ण कुरा थियो। तब के परमेश्वरले दाउदलाई खराब कुराले परीक्षा गर्नुभयो? मेरो मित्र, बाइबलको बुझ्न तपाईँले सधैँ पूरा कथाको थाहा पाउन आवश्यक छ। दोस्रो समुएलमा तपाईसँग मानिसको दृष्टिकोणको घटना रेकर्ड गरिएको कुरा छ। मानिसको दृष्टिकोणबाट यो यस्तो देखिन्थ्यो मानव परमेश्वर इसरायलसँग रिसाउनु भएको थियो र उहाँले एकदम दाउदलाई त्यो गर्न लगाउनुभयो। तर पहिलो इतिहासमा हामीलाई यसको बारेमा परमेश्वरको दृष्टिकोणको बताइएको छ। पहिलो इतिहास 21 अध्यायको एक पदमा लेखिएको छ, शैतान इसरायलको विरूद्ध उठेर दाउदलाई आफ्नो प्रजा गर्नलाई सुर्यायो। कसले दाउदलाई पाप गर्न सुर्यायो त? त्यो शैतान थियो, परमेश्वर हुनुहुन्न थियो। परमेश्वरले खालि शैतानलाई त्यो गर्न अनुमति दिनुभयो किनभने उहाँ इसरायलसँग र तिनीहरूका पापसँग रिसाउनु भएको थियो। परमेश्वरले कहिले पनि खराबी कुराले मानिसहरूलाई परीक्षा गर्नुहुन्न। हजुर, खराबी कुरातिर हाम्रो झुकाउको लागि को उत्तरदायी छ त? केले हामीलाई पाप गर्न लगाउँछ त? कसैले भन्ला, तपाईँले अहिले भर्खरै देखाउनु भएको छ नि, त्यो त शैतानै हो। तर पद 14 हेर्नुहोस्, याकुबले के भन्छन्? भन्छन्, तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ। हामी यहाँ शरीरका पापहरूको बारेमा कुरा गरिरहेका छौं। जब तपाईँ खराबी कुरा गर्न खिचिनुहुन्छ, प्रवृत्त हुनुहुन्छ, त्यसको लागि को उत्तरदायी छ त? कहिले तपाईँ खराब कुरामा परीक्षामा सुम्पनुहुन्छ? परमेश्वर उत्तरदायी हुनुहुन्न, तन पनि कतिपल्ट उत्तरदायी छैन। तपाई नै उत्तरदायी हुनुहुन्छ, तपाई नै जवाबदेही हुनुहुन्छ। हितपदेश त्यस अध्यायको सात पदमा लेखिएको छ, किनकि जसरी मानिस आफ्नो मनमा विचार गर्दछ त्यो नै ऊ हो। पापमा झुकाउ वा आकर्षित हुने कुरासँग निश्चय नै आफूभित्रबाटै सम्मत हुने प्रत्युत्तर वा प्रतिक्रिया हुनै पर्छ। याकु भन्छन्, यो तपाईँको आफ्नै अभिलाषाद्वारा खिचिएर अनि फसेर पाप गर्न परीक्षामा पर्छ। यहाँ उल्लेखित अभिलाषाको अर्थ हो अति नै अहंकारी इच्छा, अनियन्त्रित चाहना। तर प्रभु येशूले युहन्ना 12 अध्यायको 32 पदमा भन्नुभयो, म सबै मानिसहरूलाई म कहाँ खिच्नेछु, तर निन्दाशील व्यक्तिले भन्न सक्छ उहाँले मलाई खिच्ने छैन। मेरो मित्र, उहाँले तपाईँलाई जबरजस्त कर लगाउनु हुने छैन। होसीले हामीलाई भन्छन्, उहाँले खालि आफै कहाँ हामीलाई खिच्न प्रेमको बन्धनहरूको मात्र प्रयोग गर्नुहुन्छ। वा आफ्नो अनुग्रह र प्रेमद्वारा तपाईँलाई प्रणय याचना गर्न र आफू कहाँ जित्न चाहनुहुन्छ। निश्चय नै खराबी कुराहरू आज आकर्षकहरू छन्। त्यो अति नै मनोहर छन्, सुन्दर छन्। हामीलाई भनिएको छ, मुसा पहिले पापको सुखभोग विलासमा परेका थिए। मानिसलाई फुस्ल्याउन प्रलुब्ध गर्न सकिन्दछ, आकर्षक कुराहरूद्वारा प्रलोभित गर्न सकिन्दछ। यदि कुनै मानिस त्यसमा झुक्छ भने तब ऊ फन्दामा जालमा नराम्रो गरी झाकिन सक्छ। भनिएको छ, हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ। अनि 15 पदमा लेखिएको छ, तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ, अनि पाप पूरै बढेपछि त्यसले मृत्यु ल्याउँछ। अर्को शब्दमा, जब इच्छा वा अभिलाषा गर्भवती बन्दछ र पापको जन्म दिन्छ र पाप पूरा बढेपछि मृत्यु उत्पन्न गर्दछ। याकुबले यहाँ अति नै चाखलाग्दो शब्दको प्रयोग गर्दछन्, जब अभिलाषा गर्भवती हुन्छ। गर्भधारण जोड्ने, संगम गर्ने कुरा वा दुईको एकता हो। हाम्रो यो पुरानो स्वभाव त्यो बाहिर परीक्षासँग जोडिन्दछ, गाँसिन्दछ, जुनले हामीलाई सामना गर्दछ र यसरी पाप बन्दछ। प्रभु येशूले भन्नुभयो, यदि तिमी आफ्नो भाइसँग रिसाउँछौ भने तिमी हत्यार दोषी हो, किनभने यो हृदयमा सुरु हुन्छ र बाहिर क्रियामा निस्किआउँछ। उहाँले यो पनि भन्नुभयो, यदि तपाईँले कुनै स्त्रीलाई खराब इच्छाले हेर्नुहुन्छ भने तपाईँले अघि नै आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ, किनभने यो तपाईँको हृदयमा सुरु हुँदछ। त्यहाँ नै सधैँ पाप सुरु हुँदछ। यस बिन्दुमा स्वाभाविक प्रश्न उठ्छ, के परीक्षा पाप हो? निश्चय नै यो पाप होइन, तर त्यो जब गर्भधारणले स्थान लिन्छ, जब हृदयमा विचारको क्रियामा पूरा गरिन्दछ, त्यो परीक्षा पाप बन्दछ। मार्टिन लुथरले यसरी यसको व्यक्त गरे, तपाईँ आफ्नो शरीरदेखि माथिबाट चराहरूलाई उड्न रोक्न सक्नुहुन्न, तर तपाईँ आफ्नो केशमा, कपालमा त्यो चरालाई गुड बनाउनबाट रोक्न सक्नुहुन्छ। पाप आन्तरिक र बाहिर क्रियाको पूर्णता वा सिद्धि हो। परीक्षा त्यो स्वयं र स्वयंमा पाप होइन। हामी सबैसँग खराब दुष्ट स्वभाव छ, त्यसको सम्बन्धमा हामी स्वयंलाई झुट बोल्ने कोशिश नगरौं। हामी सबै खराब कुरा गर्न परीक्षित भएका छौं। प्रत्येकसँग शरीरमा कमजोरीता र दुर्बलता छ। कुनै व्यक्ति पेटु हुन सक्छ अनि आलोचक, निन्दाशील बन्न सक्छ। दुवै यी पापहरू निश्चय नै शरीरका कुराहरू हुन्। यी दुवै शरीरभित्रबाटै आउँदछ। खाली प्रभु येशूले मात्र यो भन्न सक्नुभयो। युहान्ना 14 अध्यायको 30 पदमा, यस संसारको शासक आउँदैछ अनि ममा त्यसको केही पनि छैन। पद 15 पहिलो भागमा लेखिएको छ, त्यसपछि जब अभिलाषा गर्भवती हुन्छ तब त्यसले पापलाई जन्माउँछ। त्यहाँ मरेको बच्चाको जन्म हुने छैन, अभिलाषाले केही कुरा जन्माउन गइरहेको छ। जब त्यो हृदयमा भएको खराब विचार बाहिर परीक्षासँग जोडिन्दछ, त्यहाँ जन्म हुन्छ, क्रियाको जन्म अर्थात पापको जन्म। त्यसपछि पन्ध्रको अन्तिम खण्डमा लेखिएको छ, अनि पाप पूरा बढेपछि त्यसले मृत्युलाई उत्पन्न गर्दछ। शास्त्रमा तीन प्रकारको मृत्युको बारेमा बताइएको छ। पहिलो शारीरिक मृत्यु, अनि त्यो हरेक मानिसका आउँदछ। त्यसपछि दोस्रो आत्मिक मृत्यु, जुन पापैमा गुम भएका निन्दित मानिसहरूको आत्मिक अवस्था हो। एफिसी 2:1 अनुसार त्यो पाप र अधर्ममा मरेको हुन्छ। अनि अन्तिममा तेस्रो मृत्यु हो अनन्त मृत्यु, जुन त्यो मानिसको दुर्भाग्य हो जो अविश्वासी अवस्थामा मर्दछ। मृत्युको प्राथमिक अर्थ हो अलग, त्यसकारण विश्वासीहरूको लागि यसको अर्थ हो जब पाप उसको जीवनमा जन्म लिन्छ, जब त्यो क्रिया बन्दछ, परमेश्वरसँगको उसको संगति टुट्दछ, त्यहाँ अलगाव सेपरेशन हुन्छ। पहिले युहन्ना 1:6 पदमा हामी पढ्छौं, उहाँसँग हाम्रो संगति छ भनी हामी भन्छौं तर अन्धकारमा हिँड्छौं भने हामी झूठ बोल्दछौं र सत्य काम गर्दैनौ। मित्र, यदि हामी निरन्तर आफ्नो जीवनमा पापहरू हुन अनुमति दिन्छौं भने हामी उहाँसँग संगति गर्न सक्दैनौ, बिल्कुल असम्भव छ। पापले परमेश्वरसँगको हाम्रो संगतिलाई तोड्दछ। अनि अर्को कुरा हो, हामी पापबाट बिना दण्ड उम्कन सक्दैनौ, उहाँले पापलाई दण्ड दिनै हुन्छ र दिनु नै हुन्छ। मित्र, आज त्यहाँ धेरै परीक्षा छन्, धेरै विश्वासीहरू भन्दछन् कि ओहो, शैतानले मलाई परीक्षा गर्यो। मेरो मित्र, परीक्षाको तबसम्म गर्भधारण गर्न सक्दैन जबसम्म त्यो तपाईँको खराब दुष्ट स्वभावको इच्छासँग जोडिँदैन। महत्वपूर्ण कुरा यो हो कि जुन समयमा त्यो जोडिन्दछ, मिल्दछ, त्यसले पाप जन्माउँछ र पापले अन्तिममा मृत्युलाई उत्पन्न गर्छ। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने त्यसले तत्कालै उहाँसँगको तपाईँको संगतिलाई तोड्दछ। अमित्र, आज हामीले यस विषयबाट वचन अध्ययन गर्यौं कि परमेश्वरले खराब कुराले जाँच गर्नुहुन्न। अनि यसै विषयलाई हामी अर्को कार्यक्रममा पनि निरन्तर अध्ययन गर्नेछौ। परमेश्वरले तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-4735-679-8-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।